कृषि रेडियोको साथमा छौँ हामी। स्थानीय स्तरका विविध विषयहरू, खास गरी कृषि र कृषकसँग सम्बन्धित विषयवस्तुहरूलाई हामीले यो समयमा जोड दिँदै आएका छौँ। यो कार्यक्रम कृषि रेडियो 101.5 मेगाहर्समा धादिङबाट र नेपालीको रेडियो 88.8 मेगाहर्समा काठमाडौँमा सुन्न सकिन्छ। आज म एकजना युवा कृषकसँग कुराकानी गर्दैछु। उमेरले 30 वर्ष मात्रै हुनुभएका, एकदमै ह्यान्डसम, त्यसपछि धेरै सम्भावना स्थानीय क्षेत्रमा नै देख्ने एकजना व्यक्तित्व हुनुहुन्छ। अरविन्द्र सुवेदी हुनुहुन्छ, थानकोट निवासी हुनुहुन्छ। उहाँले चन्द्रागिरी नगरपालिका यो दहचोकमा खेती गर्नुपर्छ, खास गरी बेमौसमी गोलभेडा खेती गर्नुहुन्छ, टनेलभित्र प्लास्टिक घरभित्र गोलभेडा खेती गर्नुहुन्छ। स्वागत छ।
हजुर नमस्कार, थ्याङ्क यू।
खुब हेर्छ मान्छेले खेतीमा लगाइरहनु भएको छ, यस्तो हिलो मैलो चिप्लो धुलो फोहोर।
अब नेपाली भएर जन्मिएपछि कृषि प्रधान देश, त्यहाँमाथि अब अहिलेको चाहिँ माग अनुसार त हेर्दाखेरि चाहिँ जनसङ्ख्या बढ्दो क्रम छ, अनि उत्पादनको हिसाबले चाहिँ केही छैन। अब यसो हेर्दाखेरि त्योभन्दा चाहिँ बेटर अप्सन केही नहोला जस्तो लागेर, जति जनसङ्ख्या बढेको छ त्यो क्रममा चाहिँ उनीहरूलाई पनि खानाको चाहिँ कमी नहोस् भन्ने एउटा सोचले चाहिँ अब तरकारीबाट सुरुवात गर्दै आएका छौँ हामीले। विगत 4 वर्षदेखि गर्दै आयो, सुरुवात भएको छ, अब हेरौँ के हुन्छ भोलिको दिनमा।
यो 4 वर्षको अवधिमा एउटा क्लिक गर्ने कुरा र यही फार्मिङ नै सुरु गर्नुपर्छ, खेती नै सुरु गर्नुपर्छ भन्ने सोच चाहिँ कसरी आयो?
अब एउटा मानव जीवन भइसकेपछि एउटा सबैले एउटा केही न केही कर्म त गर्नै पऱ्यो। कर्म गर्ने क्रममा के गर्ने त भन्ने विभिन्न अप्सन्सहरू छन्। त्यसमा कसैको विदेश जाने, विदेश रोजगारीमा जाने चाहिँ सोच होला, कसैको चाहिँ पढे लेखेर डक्टर इन्जिनियरको चाहिँ भूमिका निभाउने होला, कसैलाई खेलकुदमा होला, कसैलाई केमा होला। अब मेरो सोच चाहिँ केमा आयो भने उत्पादनशील काममा चाहिँ आफ्नो चाहिँ समय खर्च गरौँ, ताकि चाहिँ जोसुकै जुनसुकै पेसामा लागे पनि उत्पादन भएको चिज चाहिँ उपयोग नभइरहनु त जीवन त सजिलो छैन। भनेपछि यसको माग र बजारको स्थिति सबै कुरा हेर्दाखेरि चाहिँ उत्पादन गर्ने कामलाई चाहिँ अगाडि बढाउन सक्यो भने त्यसमा चाहिँ सायद केही सफलता मिल्ला र साथसाथै केही सन्तुष्टि पनि हुन्छ भन्ने अपेक्षाले चाहिँ यसमा लागेको हो। म चाहिँ
तपाईँको शैक्षिक र पारिवारिक विषयको बारेमा जानकारी गराइदिनु न।
म चाहिँ नि यहीँ थानकोट निवासी नै हो, मेरो पुर्खोलीदेखि नै यहीँ बस्दै आएको छु, मेरो परिवारमा सबैजना हुनुहुन्छ। म चाहिँ हाम्रो परिवारको म चाहिँ कान्छो छोराको रूपमा छु, हाल म 30 वर्ष भएँ। र मेरो ब्याकग्राउन्डको कुरा गर्दाखेरि म चाहिँ आम एउटा साधारण युवकै हुँ, विशेष केही पनि छैन ममा। तर अब यो कर्मक्षेत्रमा लाग्ने हिसाबमा चाहिँ म पनि कुनै दिन चाहिँ आजभन्दा 10 वर्ष अगाडि चाहिँ विदेश जाने सोचमै, किनकि त्यो बेलामा सबै साथीभाइदेखि लिएर सबै ट्रेन पनि त्यही नै चलेको थियो। अलिकति चाहिँ प्लस टू पास गरिसकेपछि चाहिँ विदेशतिर होमिने चाहिँ धेरै चाहिँ त्यो बेला चलन चल्ती थियो, अहिले पनि छ। अनि त्यही सोचमा लाग्दा लाग्दै मैले 2-4 वर्ष चाहिँ विदेश जाने भन्ने सोचमा लागिपरेँ। त्यसपछि बिस्तारै केही सोचेँ कि विदेश गएको मान्छेहरूको पनि के छ त्यहाँको स्थिति भनेर बुझ्दाखेरि खासै सन्तोषजनक चित्त बुझ्दो चाहिँ लागेन। अनि त्यसपछि आखिर विदेश गए पनि कि फर्केर त कुनै दिन नेपालमै आउनुपर्छ, आएपछि के गर्ने त भन्ने कुरा भयो। बरु नेपालमै बसेर अहिलेदेखि केही सुरुवात गऱ्यो भने विदेश गएर आएको 8-10 वर्षको टाइममा अहिले नै चाहिँ यहीँ नेपालमा बिताउन सकियो भने चाहिँ त्यो बेलासम्म सायद विदेशबाट आएपछि बेरोजगार बस्नु नपर्ने स्थिति होस् र यहीँ पनि केही गर्न सकियोस् भन्ने उद्देश्यले चाहिँ यसमा चाहिँ अनि सुरुवात गरेको हो मैले।
तपाईँले त्यसपछि खेती सुरु गर्नुभयो, ग्रिन मिनरल्स एग्रो भनेर तपाईँले कम्पनी पनि सुरुवात गर्नुभएको छ, कति गोलभेडा रोप्नु भएको छ, कति छ क्षेत्रफल?
सुरुमा गर्दाखेरि म एक्लै मात्र नभएर यसमा मेरो साथीहरू पनि छन्, अहिले पनि हुनुहुन्छ उहाँहरू। सहयोग चाहिँ सबैको समय एक्लैको पहलमा यत्रो ठुलो गर्न गाह्रै छ, एक्लो सिङ्गल व्यक्तिलाई यति ठुलो एरियामा। अब सुरुवात गर्दाखेरि 40-50 रुपियाँबाट सुरुवात गरियो 5 वर्ष अगाडि, यहीँ हाम्रो यहीँ थाङकोट बाडबन्ज्याङ गाविसमा, अब अहिले त नगरपालिका भयो। अब त्यहाँ सुरुवात गर्दाखेरि 40-50 रुपियाँबाट सुरु भयो, त्यसपछि दोस्रो वर्ष, तेस्रो वर्ष, चौथो, अहिले 5 वर्षमा आएर टोटल एरिया चाहिँ कभरेज हामीले 200 पनि गरेका छौँ। त्यसमा चाहिँ हामीले विभिन्न अब छुट्टा छुट्टै गाविसमा नगरपालिकामा भएको वडाको हिसाबले चाहिँ दर्ता पनि 3 गरेको छौँ। तर सुरुवात चाहिँ हाम्रो चाहिँ बसुन्डोल बाडबन्ज्याङ 1 चाहिँ सुरु भएको हो यो अभियान। अनि हामीले त्यसकारण यसको नाम चाहिँ हामीले चाहिँ पछिसम्मको चाहिँ दीर्घकालीन होला भन्ने सोचले चाहिँ अभियान एग्रो फर्म भनेर चाहिँ हामीले चाहिँ दर्तामा गरायौँ। त्यो दर्तामा गरेर त्यहाँबाट सुरुवात भएर आज चाहिँ 200 रोपनीमा सम्म पुगिए, सफलता पाइएको छ भनौँ न। 200 रोपनीमा हामीले टनेल चाहिँ बनाउनु पर्ने भएको भएर टुक्रा टाक्री जग्गाहरू, सुर्खाहरू चाहिँ खेर जान्छ, बाटोले, अफिसले, दुनियाँ वेस्टेज जग्गाहरू निक्लिन्छ। तर टनेलको साइज अनुसारले हेर्दाखेरि चाहिँ हाम्रो 150 रोपनी टनेल एरिया छ, त्यसमा बोट 1,00,000 बढी बोट अट्छ।
कति जति लगानी गर्नुभयो यो वर्ष मात्रै? अहिलेसम्म तपाईँहरूको पूर्वाधारको लगानी छुट्टै छ, यो एक सिजनको लागि फलाउने हिसाबले चाहिँ कति लगानी जति पर्दो रहेछ?
अब एक सिजन, अब यस्तो हाम्रो चाहिँ अब हामीले यो निर्माण खर्चमा जान जाँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि, पहिलो सालमा जाँदाखेरि त्यो जग्गा भाडामा लिएर गर्दाखेरि ओपन खेती होइन यो, अब यसलाई चाहिँ छत हाल्नु पऱ्यो, बाँसको चाहिँ पोल गाड्नु पऱ्यो, विविध चाहिँ सामग्रीहरू जुटाउनु पर्ने भएर पहिलो वर्ष लगानी अलिक बढी पर्छ, प्रतिरो पनि अब अहिलेको हिसाबमा महँगाइ पनि बढिया छ, हरेक कुरा उछ, अब प्लास्टिकहरू चाहिँ इन्डियाबाट आउँछ, बाँसहरू हाम्रो यहाँको लोकल बाँस भन्दा पनि अलिक हामी पूर्वको बाँसहरू प्रयोग गर्छौँ, अब त्यसरी गर्दाखेरि अब प्लास्टिक पनि अब भन्सार संसारदेखि हरेक गर्दाखेरि अलिक महँगै पर्छ, त्यही हिसाबमा प्रतिरो पनि हामीले पहिला अब सुरुवात गर्दाखेरि 2.5 लाख रुपियाँबाट सुरु गरे मोटामोटी, अब अहिले चाहिँ अलिकति महँगाइ बढेको हिसाबले र अब के भन्सार छुटदेखि लिएर हरेक कुरा केही पनि छैन, त्यही हिसाबमा प्लास्टिकहरू सब किन्दाखेरि अलिक प्रतिरो पनि एक एउटा प्लास्टिकको चाहिँ 30,000सम्म पर्छ, अब जुन चाहिँ 3-4 वर्ष टिक्छ, त्यो गर्दाखेरि 2.5 लाख लाग्थ्यो पहिला, अहिले चाहिँ 3 लाखसम्म चाहिँ प्रतिरो पनि चाहिँ खर्च हुन्छ।
त्यो भनेको 150 रुपियाँको दरले चान्चुन 3 करोड,
झन् 4.25 करोडै लाग्छ।
4.25 करोडको लगानीमा कृषि व्यवसाय सुरुवात गर्नु भनेको नेपालको यो अहिले वर्तमान परिप्रेक्ष्यमा त सबैजना परम्परागत तरिकाले खेती गरिरहेको हिसाबमा यो लगानीको अङ्क त ठुलो भयो होइन? त्यत्रो ठुलो लगानी गरेर फाइदा होला भन्ने किसिमको सोच चाहिँ कसरी तपाईँहरूले विकास गर्नु?
सुरुवातको कुरा गरेँ 4-5 वर्ष अगाडि, त्यसमा चाहिँ एकैचोटि हामीले 2-4 करोड इन्भेस्ट गरेको होइनौँ, पहिला चाहिँ हामीले पनि 50 लाखबाट सुरु गरेको, 50 लाख व्यक्तिको नभएर एउटा हाम्रो समूह गठन गऱ्यौँ, अब के गर्ने त भन्ने सिलसिलामा कृषि सम्बन्धीमा लाग्ने भन्ने भएपछि हामी 8 जना जति साथीहरू मिल्यौँ, सबैले चाहिँ 5-7 लाख 5-7 लाखको चाहिँ एउटा पुँजी कलेक्सन गऱ्यौँ, त्यो कलेक्सन गरेपछि त्यसबाट चाहिँ हामी विस्तृत बढाउँदै गयौँ, पहिलो सालमा ठिकै छ सम्भावना राम्रो देखिएको हिसाबले दोस्रो सालबाट चाहिँ लगानी पनि अलिकति थप्यौँ र एरिया पनि बढाउँदै गएको क्रममा चाहिँ आज 2 सिरो पनि पुग्यो र अनि अहिलेको हिसाबमा अनि लगानी बढी जुन 3-4 करोडको देखिएको छ त्यो चाहिँ 5 वर्षको अन्तरालमा बिस्तारै थपिँदै गएको अवस्था हो।
हामीले कुराकानी गऱ्यौँ लगानीको, अब यो सबै लगानी पनि तपाईँहरूले नयाँ तरिकाले गरिरहनु भएको छ र नयाँ ढङ्गले खेती गर्नुपर्छ भनिरहनु भएको छ, तपाईँहरूले यहाँ प्रयोग गर्नुभएको नयाँ प्रविधिहरू के हुन् अनि त्यसपछि ती प्रविधिहरूलाई चाहिँ तपाईँहरूले कसरी सिक्नुभयो?
पहिलो साल सुरुवात गर्दाखेरि हामीले प्लास्टिक घरमा चाहिँ खेती गर्ने जुन चाहिँ अफ सिजनमा, किनकि अरू बेला नि परम्परागत खेतीहरू त हुँदै आइरहेको हो सिजन अनुसारको बाली लाउने, तर हामीले चाहिँ अलिकति केही पृथक सोचेर जस्तो हावापानी र मौसमसँग चाहिँ लडेर अलिकति चाहिँ अफ सिजन विभिन्न मौसममा निकाल्न सक्यो भने त्यसको चाहिँ बजारको र मूल्यको हिसाबले चाहिँ अलिकति राम्रो हुने भए हिसाबले चाहिँ हामीले चाहिँ त्यही भएर प्लास्टिक घरहरूबाट चाहिँ सुरुवात गऱ्यौँ। त्यो विधि त नेपालमा अलिकति पहिल्यै पनि आएको हो तर यसरी चाहिँ व्यावसायिक हिसाबमा चाहिँ आएको थिएन, अनि यसको चाहिँ मेन भनौँ न सुरुवात गर्ने क्रममा चाहिँ हामी यो फिल्डको मान्छे थिएन, अहिले अनुभव भयो तर सुरुवात गर्ने बेलामा हामीसँग कुनै पनि अनुभव थिएन, त्यही परम्परागत खेतीको तरिका मात्रै थाहा थियो, धान रोप्ने, गहुँ काट्ने, गहुँ रोप्ने, आलु खेती गर्ने, त्यति मात्रै त्यो भने हाम्रो चाहिँ यो ट्रेडिसनल खेती भनौँ जुन चाहिँ बाबुबाजेदेखि चल्दै आएको त्यति मात्रै जानकारी थियो, त्योभन्दा बढी थिएन, अनि अफ सिजनमा गर्ने भएपछि अलिकति केही एक्स्ट्रा गर्नुपर्छ भन्ने सोचे चाहिँ प्लास्टिक घर निर्माण गरेन र यो क्रममा चाहिँ गर्दाखेरि पहिलो चाहिँ हामीलाई सहायता चाहिँ हाम्रो डक्टर साहब हुनुहुन्छ केदार बुढा थोकी सर नखु, उहाँ पहिला नाकबाडमा हुनुहुन्थ्यो अनि उहाँको चाहिँ उहाँले चाहिँ बेमौसमी चाहिँ तरकारी खेतीको लागि गोडमिलाको चाहिँ बिउ नेपालमै उत्पादन गर्नुहुँदो रहेछ, त्यसपछि उहाँसँग गएर हामी कोअर्डिनेट गऱ्यौँ, सल्लाह गऱ्यौँ, त्यसपछि के गर्ने त भने उहाँ पनि एकछिन हामीलाई भेटेपछि एकदम खुसी हुनुभयो, किनकि ओहो अहिले यस्तो उमेरको केटाहरू चाहिँ आएर चाहिँ मसँग सल्लाह गरेर गर्दाखेरि मैले गर्न सक्ने जे पनि हर प्रकारले चाहिँ म सहयोग गर्छु भन्ने हिसाबले उहाँ पनि तात्तिनु भयो, त्यो हिसाबमा उहाँलाई आएर हामीले लोकेसन देखायौँ, जग्गाको स्थिति बतायौँ अनि त्यसपछि आएर उहाँले यसरी गर्ने भनेर चाहिँ सिकाइदिनु भयो, त्यसपछि हामीले सुरुवात अनि अनि निर्माणको कार्य सुरु गर्यो र त्यहाँबाट सुरु भयो, त्यसपछि इजरायलबाट आउनुभएको थुप्रै चाहिँ कृषक साथीहरू हुनुहुन्छ, उहाँले चाहिँ विदेशबाट केही सिकेर आउनुभएको थियो, त्यो प्रविधिहरूलाई हामीले प्रयोग गऱ्यौँ, जस्तै कि अब अलिकति जालीको चाहिँ निर्माण गर्ने, जालीले घेर्ने, प्लास्टिकहरूभित्र किराहरूको लागि बचाउने, त्यसपछि आएर थोपा सिँचाइको प्रविधि भयो, त्यसपछि अलिकति अलि अहिले आएर फेरि अलिकति यसमा चाहिँ कृषिमा चाहिँ अलिक मोडर्नाइज भयो र व्यापार व्यवसाय बजार पनि अलिक राम्रो भयो, सामानहरू पाउन थाल्यो, त्यसपछि पावर स्प्रेहरू युज गर्ने, त्यस्तै त्यस्तै प्रविधिहरू गरेर कम मूल्यमा उत्पादन गर्ने र लागत मूल्यलाई घटाउने, किनकि लागत मूल्य घटाउनु भनेको हाम्रो केही पैसा बच्नु हो, अनि त्यसपछि लेबर कस्ट पनि, किनकि हामीले रोजगारी धेरैलाई दिएको छौँ तर कस्तो भन्दाखेरि रोजगारी पनि कतिसम्मलाई कति रुपियाँलाई कति खर्च गर्ने त भन्ने कुरा आयो, तर त्यसमा प्रविधि युज गर्न सक्यो भने अलिकति खर्चिलो हुन्छ, तर प्रविधि युज गर्न सक्यो भने जुन चाहिँ हामीले प्रोडक्सन गर्छौँ उत्पादन गर्छौँ त्यसको मूल्य कम हुन्छ, त्यो हिसाबमा चाहिँ हामीले 2-4 प्रविधिहरू पनि अलिअलि ल्याएका छौँ, खर्चिलो छ तर हामी कुनै कुरा ट्रायलमा पनि जाँदैछौँ र अलिअलि गरिएको अहिलेको तत्काल गरिएको भनेको थोपा सिँचाइ प्रविधि र जाली अनि त्यसपछि पावर स्प्रे हो, अनि अनि अर्को एउटा चाहिँ नर्सरीमा चाहिँ बेर्न छ, पहिला चाहिँ ब्यागमा राखिन्थ्यो, त्यसपछि आएर पोलिब्याग भन्ने आयो, अहिले चाहिँ ट्रेमा गर्ने चलन छ, त्यो बजारमा सलिद रूपमा पाइन्छ, त्यसमा पनि प्रयोग गरिरहेको छौँ अहिले।
यो कामहरू त सबै मेन्युअल वर्क्सहरू होला, मान्छेले हातले नै गर्ने हुन्छ होइन?
हातले नै गर्नु, तर कस्तो भने 20 जना लाग्ने ठाउँमा 1 जनाले अपरेट गरेपछि सक्यो, मिसिन चलाइन्छ। अब एउटा बोटमा 1 लिटर पानी हाल्नु पऱ्यो भने 1000 बोटमा 1000 लिटर पानी हाल्न कति मान्छे लाग्छ त? विद्युत चाहिँ अनिवार्य भयो त्यसको लागि, नभए जेनेरेटर चाहियो। त्यसपछि मोटर अन गरिदिएपछि पोखरीबाट सिधै चाहिँ पानी चल्छ र 1000 बोटमा 1000000 बोटमा 1 10 मिनट काम सकिन्छ।
तपाईँहरूले अहिले सबै बोटहरूमा फेद फेदमा पानीको थोपा पुर्याउने काम गर्नुभएको छ?
अहिले हातले चाहिँ हाल्नु पर्छ, कति कुराहरू जराबाट दिन मिल्ने औषधिहरू थोपा सिँचाइबाट पनि दिन मिल्छ। त्यसको मतलब के भयो भन्दाखेरि स्प्रे गर्ने खर्च पनि अलिकति कम हुन्छ।
तपाईँले यत्रो धेरै काम गरिरहनु भएको छ, परिवारबाट चाहिँ कतिको सहयोग पाउनुहुन्छ? व्यक्तिगत रूपमा अलिकति अनुभव सुनाउनु।
अब हुन त यत्रो वर्ष भयो काम गरेको, परिवारबाट सहयोग नपाए त यहाँसम्म गर्न गाह्रै हुन्छ एक्लो एक्लो व्यक्तिले।
त्यही गाह्रो नै कतिपय ठाउँमा चाहिँ होइन यस्तो गाह्रो काम किन गरिरहने भन्ने कुरा पनि हुन्छ नि त।
सुरुवातमा त्यो एउटा सबैलाई भएको पनि थियो, किनकि कहिले खेतमा चाहिँ माटोसँग नखेलेको मान्छे चाहिँ एकैचोटि चाहिँ खेती गर्छु भन्दाखेरि आश्चर्य पनि लाग्यो। कतिका छोराछोरीहरू मसँगै साथीहरू विदेश पलायन भयो, कोही चाहिँ कुनै पेसामा लागेछन्, के केमा छन् विभिन्न। अब म चाहिँ माटोमा फेरि चाहिँ बाउबाजेले गरेको चाहिँ काममा चाहिँ अग्रसर हुँदाखेरि एकछिन सोच्नुपर्ने बाध्यता पनि थियो, तर पछि गर्दै सुरुवात गर्न गाह्रो हो। कुनै पनि सुरुवात गरिसकेपछि त्यसपछि सबै कुरा चाहिँ मिल्दै जाँदो रहेछ। त्यही क्रममा अहिले आएर चाहिँ सुरुमा जे भए पनि एकछिन चाहिँ किन कुनै पनि आफ्नो भनौँ न परिवारले चाहिँ राम्रै काममा चाहिँ लागोस् भन्ने सबैको सोचै हुन्छ, बुवा आमादेखि लिएर सबैको सपोर्ट, साथीभाइको पनि त्यस्तो हुन्छ राम्रो साथीभाइहरूको। तर सुरुमा चाहिँ के होला कसो होला नहोला पछि चाहिँ अब काम बिचमा छोड्ला भन्ने चाहिँ अलिकति डर थियो, तर अहिले आएर चाहिँ भनौँ न राम्रै सपोर्ट पाएको छु। अहिले चाहिँ उहाँहरू पनि अलिकति गौरवै हुनुहुन्छ, किन यस्तो गरेछ भन्दाखेरि खुसी हुनुहुन्छ।
तपाईँले सुरुमा देख्नु भएको त्यो जुन एउटा सपना थियो कृषिमा, त्यसको अहिले कतिको 100 नापौँ, कतिमा पुग्नुभयो, कुन अङ्कमा पुग्नुभयो?
म त अहिलेसम्म 100 म त 99.1 मात्र भन्छु अहिलेसम्म, किनकि नेपालको स्थिति हेर्दाखेरि अब हेर्दाखेरि धेरै एरियामा गरिरहेको छ, लगानी ठुलो गरिरहेको छ देखिन्छ, तर जति हुनुपर्ने त्यति चाहिँ छैन, कि हामी कम्पेयर त गर्नु पऱ्यो, तुलना त गर्नु पऱ्यो अरूसँग। मभन्दा पछाडि के छ होइन कि अगाडि के छ भने हेर्ने हो, नेपाल कुन स्थितिमा गुज्रिरहेको छ र नेपालको कृषि क्षेत्र कस्तो स्थितिमा गुज्रिरहेको छ भने हेर्ने हो। त्यो स्थिति हेर्दाखेरि विदेशको हेर्दाखेरि नेपाल अहिले शून्यमा भन्छु म त।
तपाईँको व्यक्तिगत कुरा गर्दैछु मैले।
मेरो व्यक्तिगतमा भन्दाखेरि म सायद 0 1-2 अब 3 क्रममा जारी छ होला।
सन्तुष्टिको बिन्दु चाहिँ कतिमा?
सन्तुष्टिको म अब 100% त केही पनि भन्न मिल्दैन, तर म 90% आफूलाई सन्तुष्टि मान्छु।
म आज कुराकानी गरिरहेको छु एकदमै युवा कृषक र यही आफ्नै माटोमा केही गर्नुपर्छ भनेर भित्रैदेखि सोच राख्ने कृषक, 30 जल्दो बल्दो होइन स्थानीय भाषामा भन्दा, र केही गर्नुपर्छ भन्ने सोच लिनुभएका कृषक। धादिङबाट कृषि रेडियो 101.5 MHz र काठमाडौँबाट नेपालीको रेडियो 88.8 MHz हामीलाई सुनिरहनु भएको छ ग्रिन मिनरल्स एग्रोका सञ्चालक यो चन्द्रगिरी नगरपालिका दहशोकमा अवस्थित छ। हामीले कुराकानी गऱ्यौँ, अलिकति उहाँको व्यक्तिगत कुराकानी गऱ्यौँ र फार्मको अहिलेको अवस्थाको बारेमा कुराकानी गऱ्यौँ। तपाईँहरूले यो फार्म सञ्चालन गर्नको लागि कतिपय कृषकहरूले चाहिँ आफ्ना योजनाहरू, व्यावसायिक योजनाहरूलाई चाहिँ राम्रो तरिकाले नबनाउँदा चाहिँ आफ्ना व्यवसायहरू अलिकति कमजोर स्थितिमा लगेको देखियो। तपाईँहरूले त यो व्यावसायिक योजना बनाएरै काम सुरु गर्नुभएको छ होइन?
ठुलो एरियामा गरेपछि व्यवस्थापन पनि अलिक ठुलै हुनुपर्छ, त्यो हिसाबमा हामी पनि काम गर्दाखेरि व्यवसाय गर्दाखेरि त्यसको एउटा सिस्टम त हुन्छ, त्यो सिस्टम बसाल्न सक्नु पऱ्यो। अब त्यसमा कतिसम्म आफू सक्षम हुन्छ भन्ने कुरा हो, आफूले कति समय दिन्छ र कति मेहनत परिश्रम छ भन्ने कुरा हो। त्यो अन्तर्गत हामीले पनि अब नत्र चाहिँ 5 गरेर यो यति एरियामा हामी त बढ्ने भन्दा झन् म्यानेजमेन्ट नहुने झन् घट्नुपर्ने स्थिति हुन्थ्यो, तर बढेको छ भन्नुको मतलब चाहिँ केही न केही म्यानेजमेन्ट राम्रै भएर होला सायद।
तपाईँहरूले पहिल्यैदेखि व्यवसायिक योजना बनाएर यो वर्षमा एटिएम पुग्छौँ, यो वर्षमा एटिएम पुग्छौँ भनेर तपाईँहरूको लेभल एउटा निर्धारण छ?
हजुर, हामीले मूल्याङ्कन गरेर यति गऱ्यो भने प्रतिरोपनी यति खर्च गर्ने, यति चाहिँ लेबर लाउने, यति चाहिँ हाम्रो चाहिँ दुवानी खर्च लाउनेदेखि लिएर हरेक हामीले चाहिँ एउटा खाका तयार पारेको हुन्छौँ। एक्ज्याक्ट नमिल्ने पनि मोटामोटी चाहिँ 1-2 तलमाथि भए पनि मिल्छ, त्यो अन्तराल गर्छ। तर एउटै कुरा के हुँदैन भन्दाखेरि सबै कुरा भनेको जस्तो हुन्छ, एउटा बजारले चाहिँ अलिकति, किनकि नेपालको बजारले चाहिँ स्थिर नभएको हुन्छ हिसाबले चाहिँ अलिकति त्यसमा चाहिँ हामी धोका खान्छौँ, नत्र अरू हामीले गर्ने हाम्रो कष्ट जति पनि त्यसमा चाहिँ हामी सक्षमै छौँ भन्नुपर्छ।
अब यो कृषि गरेपछि अल्टिमेटली हाम्रो त पैसाकै कुरा हुन्छ, अब पैसातिर लागौँ। तपाईँको लगानी पनि हामीले मोटामोटी थाहा पायौँ, प्लास्टिक र प्लास्टिक घर निर्माणको कुरा मात्रै भयो, त्यो अघि तपाईँले भन्नुभएको चान्चुन 4.25 करोड पैसा थोपा सिँचाइ बाहेकको होला सायद, मेरो बुझाइअनुसार होइन लगानी गर्नुभएको छ। वर्षमा हाम्रो कति जति रुपियाँ चाहिँ आम्दानी गर्न सफल छ यो फार्मले?
यति नै भनेर भन्न यकिन गर्न गाह्रो किन छ भन्छु भन्दाखेरि बजारको कारणले भन्छु म. बजारको मूल्याङ्कन कुनै पनि कुराको नेपालमा तरकारीको मूल्य फिक्स छैन. फिक्स नभएको जस्तो पोहोरको चाहिँ डाटा हेरौँ हामी. पोहोरको डाटा हेर्दाखेरि लास्ट इयर के थियो भन्दाखेरि गोडमिलाहरू कति न्युजमा पनि आएको थियो, बाटोमा घोटे किसानले चाहिँ फाले, गाडी रोडमा फाले भन्ने कुराहरू पनि थियो. अब अहिलेको स्थितिमा हेर्दाखेरि त्यही गोडमिला पोहोर यो साल एक वर्ष अगाडिको स्थितिमा 10-15 रुपियाँ केजी थियो. अब त्यही नै गोडमिला अहिलेको स्थितिमा हेर्दाखेरि चाहिँ त्यसको 4 गुणा भाव पाइरहेको छ, जस्तो 40-50 रुपियाँ पाइरहेको छ भनेपछि बजारको हिसाबले चाहिँ भन्न गाह्रो हुन्छ. किनकि अब आउने साल कति होला त त्यो हामी मूल्याङ्कन गर्न सक्दैनौँ, यति हुन्छ भने फिक्स गर्न सक्दैनौँ. तर नर्मल्ली चाहिँ हामी के भन्छौँ, हाम्रो लागत मूल्य कति, यो प्रति केजी अथवा प्रति बोट अथवा प्रति रोपनी चाहिँ हाम्रो लागत मूल्य कति भनेर हामी त्यो निर्धारण चाहिँ गर्न सक्छौँ. त्यसपछि चाहिँ बजारको चाहिँ मूल्य गर्न सकिने. तर हाम्रो चाहिँ लगानी कति भन्दाखेरि प्रति बोट चाहिँ एउटा गोडमिलाको कुरा गर्दाखेरि तरकारी विभिन्न हुन्छ, तर गोडमिलाको कुरा गर्दाखेरि प्रति बोट चाहिँ हाम्रो झन्डै 200 रुपियाँ पर्छ. त्यो अब भोलि त्यो बोटलाई कतिसम्म हामी चाहिँ सफलता दिन सक्छौँ, कतिसम्म फलाउन सक्छौँ, 10 किलो, 5 किलो, 8 किलो, 1 किलो, जति बढी फलाउन सक्यो त्यो अनुसारको मूल्य चाहिँ हाम्रो लागत मूल्य 30 रुपियाँ जस्तो पर्न आउँछ प्रति केजी. प्रति केजी 30 रुपियाँभन्दा माथि पर्न आयो भने बजारले दिदियो भने जति बढी बढी आयो त्यति हामीलाई नाफा हो. 30 भन्दा मुनि माइनसमा आयो भने त्यो घाटामा हुन्छ. तर सधैँ चाहिँ 30 रुपियाँको रेटमा बस्यो भने चाहिँ त्यो चाहिँ ब्यालेन्समा आउँछ.
हाम्रो फार्मलाई लगभग टिकाइराख्ने तरिकाको आम्दानी भइरहेछ अहिलेसम्म.
हजुर, अहिलेसम्मलाई ठिक छ. पोहोरको रेकर्ड हेर्दाखेरि अलिकति के गाह्रो स्थिति थियो, किनकि मूल्य निर्धारण थिएन, मूल्य धेरै नै घटेको थियो, त्यो स्थितिमा गाह्रो पनि भयो. तर अहिलेको स्थितिमा राम्रोभन्दा अझ राम्रो धेरै राम्रो छ भन्नुपर्ने स्थिति छ अहिलेको आजको स्थितिमा हेर्दाखेरि. अब भोलिको भने मार्केटको कुरा, भोलि अब अझ बढ्यो भने अझ राम्रो पनि हुन्छ, घट्यो भने केही नोक्सानी पनि हुन्छ.
अहिलेसम्म सबैभन्दा धेरै कमाएको फार्मले एक दिनमा गोलभेडा बेचेर सबैभन्दा धेरै कमाएको फिगर चाहिँ कति हो, केही रेकर्ड छ तपाईँसँग?
हाम्रो पनि एउटा सिजन हुन्छ, अफ सिजनमा निकाले पनि त्यसको एउटा मध्य पैसा हुन्छ. त्यो बेलामा चाहिँ हामीले निकाल्न सक्यो भने हाम्रो निकाल्ने भनेको चाहिँ अब यो असार साउनमा हाम्रो मेनु हुन्छ. असार साउनमा चाहिँ त्यो बोर्डले तपाईँको चाहिँ एउटा बोटबाट हामी 4 किलोसम्म 2 महिनामा पनि टिप्छौँ. तर ओभरअली सिजन फर्स्टदेखि लास्टसम्म त्यसको त्यो रोपेदेखि बोट हटाउने बेलासम्मको कुरा गर्दाखेरि चाहिँ एउटा बोटमा राम्रो भयो भने 10 केजी, नभए 5-7 केजी, नर्मलमा 8 केजीसम्म फलाउन सकिन्छ. अब एक दिनको रेकर्ड चाहिँ हाम्रो फर्मको चाहिँ प्रोडक्सन कति भयो, उत्पादन कतिसम्म भयो भन्ने कुरा गर्दाखेरि चाहिँ सबभन्दा हाइएस्ट भनेको चाहिँ हजुरको 5 सेक्रेटसम्म निस्केको छ. 5 सेक्रेट भनेको हजारको दरले 5 लाख भयो. तर त्यो सधैँ हुँदैन, सीमित समयसम्म हुन्छ. त्यो 10 लट, 5 लट, 8 लट हुन्छ, त्यसपछि चाहिँ घट्ने क्रम हुन्छ. फेरि त्यसलाई अलिकति मिहिनेत गऱ्यो भने अलिकति बढ्छ. टोटल गर्दाखेरि चाहिँ हामीले यो यति फर्म 200 रोपनी फर्मबाट टोटलमा चाहिँ हामीले झन्डै झन्डै 7 लाख केजी चाहिँ तरकारी उत्पादन गर्छौँ.
7 लाख किलो चाहिँ एक सिजनमा?
हजुर, एक सिजनमा 7 लाख केजीको हारा आइपुग्छ.
यो सँगसँगै हामीले अरू गर्न सक्ने यो इन्टरक्रपिङको कुरा चाहिँ त्यो भित्र नै लाउन सक्ने कुराहरू पनि तपाईँहरूलाई हेर्नु भएको छ. मैले त्यहाँ देखाएको थिएँ, काउली लाउनु भएको छ, बन्द लाउनु भएको छ, त्योबाट पनि अरू एक्स्ट्रा आम्दानी हुनसक्छ.
अब हाम्रो मेन क्रप के त सबभन्दा बढी लाउने के, कुनमा चाहिँ लगानी भनौँ न सेफ हुन्छ, कुनमा चाहिँ हाम्रो चाहिँ मूल्य बढी आउँछ अथवा चाहिँ कुनले बढी दिन्छ भन्नेमा हो. त्यसमा हेर्दा अनि बजारको कुरा, बजारमा चाहिँ कुन तरकारीको माग चाहिँ बढी छ त त्यो तरकारीको चाहिँ खेती गरियो भने त्यसमा अलिक अझ सेफ भइयो. बजारमा गोडमिलाको चाहिँ माग अलिकति बढी भएर गोडमिलालाई फोकस गरे, तर त्यो साथसाथै हामी अरू तरकारीहरू पनि लाउन सक्छौँ. टनेलको साइड साइडमा बन्दा काउली, ब्रोकाउलीहरू हामीले लाउँछौँ. जस्तो अस्ति हामीले त्यही बन्दा, अब दुर्भाग्य हो, कुनै किसानले अस्ति जेठमा ताकातिर चाहिँ बन्दा निकाल्दाखेरि 5 रुपियाँ केजीमा पनि पाएनन्, तर त्यसकै 15-20 दिनपछि हामीले निकाल्यौँ. अहिले हालसाल चाहिँ निकाल्दाखेरि त्यो बन्दा अहिले बजारमा पनि सायद 40 घटिन होला.
यत्रो धेरै काम गरिरहनु भएको छ, यत्र धेरै सम्भावनाको बिचमा हुनुहुन्छ, चुनौती त होला नै होइन, के छन् चुनौती?
चुनौती त धेरै छन्, सम्भावना जहाँ छ त्यो चुनौती पनि थियो, त त्यो सँगसँगै आउँछ नै होला सायद. मेन समस्या होइन, नेपालमा किसान धेरै छन्, किसान धेरै छन्, व्यवसायहरू पनि बढ्ने क्रम जारी नै छ अहिलेको हिसाबमा, नभई नहुने कुरा पनि हो. कृषि प्रधान देश भनेको छ, अब त्यत्रो जनसङ्ख्या 60-70% चाहिँ जनसङ्ख्या कृषक भनेको छ, तर व्यवसायीकरण चाहिँ हुन सकेको छैन. अब यसमा मेन कुरा चुनौती भने बजार हो. अनि अर्को कुरा, जसले पनि यो उत्पादनको काम गरेका किसानहरू जति छन् उनीहरूलाई चाहिँ एउटा चाहिँ सरकारी पक्षबाट, अब हुन त सबैले सरकारलाई मात्रै पोस्ने हो जहिले पनि, अब त्यो सबैले सबैको मुखबाट त्यही सुनिन्छ, तर के हुनु पऱ्यो भन्दाखेरि कृषि प्रधान देशै हो, साँच्ची नै हो भन्ने चाहिँ त्यो फिल छ. अनि अरू सेक्टरमा जति चाहिँ सरकारले गरेको छ त्यो चाहिँ कृषिलाई पनि गरिदियोस्, किसानहरूलाई चाहिँ एउटा टेक्निकल सपोर्ट दिएर हुन्छ कि भन्सार छुटको कुराहरूदेखि लिएर हुन्छ कि उनीहरूलाई यो कृषि उपजहरू के छन् त त्यस्तो कुराहरूलाई चाहिँ नि सरकारले चाहिँ सहुलियत दिनु पऱ्यो. अनुदानको कुराहरू छ, अनुदानहरू कोही पनि किसान, मैले अब यो रेफ्रेम मार्फत अर्को एउटा कुरा के पनि जानकारी गराउन चाहन्छु भन्दाखेरि, खोइ 6% कुरा छ, अब अनुदानको कुरा छ, मैले 200 रोपनीमा मेरो समूहले चाहिँ काम गरेर आज 7-8 लाख तरकारी उत्पादन गर्छु, तर मैले आजसम्म 1 रुपियाँ दाम पनि कुनै पनि कृषि विभाग अथवा मन्त्रालय अथवा देशबाट पाएको छैन, व्यक्तिगत प्रवर्मा गरिरहेको छु, घाटा भए पनि मै जान्छु, नाफा भए पनि मैले कमाउँछु, तर मलाई कुनै पनि सपोर्ट आएको छैन भनेपछि म काठमाडौँमा बसेर एउटा व्यवसाय गर्ने मान्छेले त केही पाएको छैन भनेदेखि गाउँ गाउँमा गर्ने मान्छेले 75 जिल्लामा अर्को बाँकी 74 जिल्लाको किसानले के पाएको होला भन्ने मलाई एउटा प्रश्न गर्न मन लागेको छ। त्यो चाहिँ छैन भनेपछि मैले काठमाडौँमा बसेर गर्न पाएको छैन, अरूले के पाएछन् भने त्यसमा चाहिँ मेन फोकस हुनु पऱ्यो गभर्मेन्टको चाहिँ। त्यो सरकारले चाहिँ केही न केही किसानलाई साँच्ची नै गर्ने, साँच्ची नै कृषिलाई ठुलै रूपले लिने हो र हित चाहन्छन् किसानको भने चाहिँ सरकारले त्यसलाई चाहिँ व्यवहारमा उतारेर देखाउन सक्नु पऱ्यो। जुन 6% कुरा मैले 12% ओडी प्राइभेट ब्याङ्कबाट लिइरहेको छु, 6%को लागि चाहिँ अलिकति खुकुलो बनाइदिनुहोस् न, म त्यहाँ गएर चाहिँ 6%मा लिन्छु भनेपछि मेरो 6% त सेभ भयो नि त। हो त्यो त्यस्तो कुराहरू चाहिँ हेर्नु पऱ्यो। र अर्को कुरा, उत्पादन गरिसकेपछि त्यति दुःख गरेर उत्पादन गरेको सामानलाई चाहिँ बजारको एउटा मूल्य चाहिँ निर्धारण होस्, ताकि भोलि अरू कसैले गर्नेछ भने नि उसले मेरो लागत मूल्य यति हो र बजारको चाहिँ मेरो रिटर्न यति आउँछ है भनी ढुक्क साथ काम गर्न पाओस्। त्यो चाहिँ मेरो सोच हो र माग पनि हो।
यो चाहिँ ल पह म पनि गरेर देखाइदिन्छु भन्ने जसले तपाईँको जित्नु पनि त सक्छ नि सरकारको अनुदानहरू भन्दा पनि, होइन?
हजुर, त्यो पनि हो।
किनभने अनुदान नदिकन त तपाईँले यत्रो धेरै काम गरिरहनु भएको छ भने अनुदान किन चाहियो? ल अनुदान दिनेहरूको फार्म हेर, मेरो फार्म हेरेर भनेर तपाईँहरूले उहाँहरूको अगाडि भन्न सक्नुहुन्छ।
एउटा प्रविधि हामीमा पनि के छ भन्दाखेरि कतिपयहरूले चाहिँ देखाउने बाटो र खाने बाटो पनि गरेका छन् कतिपय कति मान्छेहरूले कृषकहरूले, त्यो पनि होला नभन्न सकिन्न, तर सबैले नराम्रो भन्न मिल्दैन। त्यस्ता व्यक्तित्वहरू पनि छन् कतिले चाहिँ देखाउने एउटा जस्तो हात्तीको देखाउने दाँत र चपाउने दाँत भने जस्तो देखाउने रूपले चाहिँ सरकारी अनुदान चाहिँ लिने अथवा मिलाउने अनि त्यसको काम चाहिँ नगर्ने पनि छन्। तर हामी हाम्रो ग्रुप चाहिँ त्यस्तोमा परेन।
मेहनती हुनुहुन्छ, तपाईँहरूले गरिरहनु भएको छ, तपाईँहरूलाई सरकारको अनुदान आए ठिकै छ, नआए पनि चलाउँला भन्ने आत्मविश्वास छ।
हजुर, त्यो त त्यही भएर आज चाहिँ यो फिल्डमा यसरी लाग्यो र 200 रुपियाँसम्ममा चाहिँ कभरेज गर्न पाइएको छ, त्यही खुसीको कुरा हो। अब अझ सपोर्ट पायो भने 200 होइन 400 1000 रु पनि पुग्न सम्भावना छ, त त्यसको लागि अब यतिमा त गऱ्यो, अब विस्तृत हुनलाई चाहिँ सपोर्ट पायो भने अझ सजिलो सहज हुन्छ भन्ने कुरा हो।
तपाईँ अघि सन्तुष्टिको बिन्दुमा 90 कुरा गर्नुभएको छ, अब 10 वर्षपछिको कुरा गरौँ। यो 30 वर्षको लका जवान हेन्सम अरविन्द्र सुवेदी अबको 10 वर्षपछि 40 वर्ष हुँदा कुन स्थानमा पुगे होला व्यक्तिगत सफलताको हिसाबले, कल्पना गरौँ?
त्यो त भविष्यको कुरा हो, भन्न सकिन्न, भविष्य कसले देखाएको छ। र तै पनि म एउटा सफल कृषक व्यवसायीको रूपमा आफूलाई देख्न चाहन्छु 10 वर्षपछिको दिनमा।
यो तपाईँले एकदमै छोटो बाठो उत्तर दिनु। अब धेरै युवाहरूले चाहिँ गाउँमा सम्भावना भएन भनेर भनिरहनु भएको छ, हाम्रो खेत खाली गइरहेछ, हाम्रो खेतमा घाँस उम्रेर गइरहेछ, पारीको पाटा लडेर गइरहेछ, तर हामीले सम्भावना देखेका छैनौँ। के सन्देश दिन चाहनुहुन्छ त्यस्ता युवाहरूलाई कि गाउँमा पनि सम्भावना छ भन्ने किसिमको?
नेपालको कुरा गर्दाखेरि अब सबै प्रायः त सहर बजारभन्दा सबै गाउँ नैमै अलिक बढी उ छ जग्गाहरूको हिसाबले, र नेपाल एउटा मात्रै यस्तो देश हो मैले देखेको छैन, हुन त म विदेश पुगेको छैन धेरै ठाउँमा, कतै नजिक मात्र पुगेको छु, टाढा पुगेको छैन, तराईदेखि सबभन्दा तल्लो बेल्टदेखि लिएर समूह सतहदेखि लिएर तपाईँको चाहिँ पहाड र मध्य पहाडदेखि लिएर हिमालको सबभन्दा ठुलो सगरमाथा चुच्चोसम्म भएको, सबभन्दा मुनिदेखि सबभन्दा माथिसम्म भएको भौगोलिक हिसाबले भएको देश हो। त्यो हिसाबमा 75 जिल्लामा जस्तो पनि भूगोल छ त्यसमा चाहिँ केही न केही सम्भावना चाहिँ पक्कै छ, किनकि सबभन्दा हाइटदेखि लिएर सबभन्दा भौगोलिक बनावट भएको हिसाबले हरेक ठाउँमा सम्भावना छ। हिमालको महत्त्व आफ्नै छ, त्यसको विशेषता अर्कै छ, पहाडको छुट्टै छ र तराईको छुट्टै छ। त्यसलाई चाहिँ राम्रोसँग चाहिँ युटिलाइज गर्न सकेर अलिकति भनौँ न नयाँ हिसाबले चाहिँ अलिकति टेक्निकल्ली अगाडि बढियो भने कुन ठाउँमा कुन हुन्छ भन्ने हिसाबमा अलिकति स्टडी गरेर गऱ्यो भने प्रत्येक ठाउँमा सफलता देख्छु म कृषि क्षेत्रमा, जडीबुटीको हिसाबमा, वन जङ्गलको हिसाबमा, खेतीको हिसाबमा, हरेक कुरामा चाहिँ गर्न सकिने सम्भावनाहरू छ। यो काठमाडौँमा मात्रै नभनौँ, खेतमा मात्रै नभनौँ, बारीमा, वनपाखामादेखि लिएर हरेक ठाउँमा चाहिँ गर्ने सम्भावनाहरू छ। त्यसको लागि अब आफूलाई जानकारी छ त त्यसलाई अगाडि बढ्नु पऱ्यो, सकिन्न त एउटा कुनै चाहिँ सरकारी निकायमा गरेर अथवा चाहिँ सरसल्लाह, अब अहिले त धेरै भनौँ न टेक्निकल हिसाबले पनि अब इन्टरनेटहरूदेखि हरेक छ, कुन ठाउँमा के गर्दा हुन्छ भन्ने कुराहरू चाहिँ त्यसबाट पनि जानकारी लिन सकिन्छ, पढेर सिकेर जानेर विदेशसँग गएको मान्छेहरूसँग चाहिँ लिङ्क गरेर पनि गर्न सकिन्छ। त्यो हिसाबमा चाहिँ अलिकति बाठो बनेर चाहिँ गर्न सकियो भने सायद सम्भावना धेरै छ नेपाल जस्तो देशमा चाहिँ।
त्यो सम्भावनाका बिचमा अरू आगामी योजनाहरू केही छ यो व्यावसायिक तरकारी खेतीभन्दा बाहेक, ग्रिन मिनरल्स एग्रोले बनाएका त्यस्ता योजनाहरू कृषिका?
अब योजनाको कुरा गर्दाखेरि तरकारी खेतीमा मात्रै सीमित नभएर माके छ बजारको भन्दा अरू पनि विभिन्न कुराहरू छन्। जसरी हामी अब के गर्दैछौँ भने अब गाईहरू पाल्ने सोच बन्दैछौँ, जस्तो कि हाम्रो यो 200 रुपियाँमा घाँसहरू पनि त्यत्तिकै खेर गइरहेको छन्, त्यो घाँसहरू युटिलाइज गर्ने, त्यही गाईलाई दिने र त्यही गाईको मलबाट चाहिँ भनौँ तरकारीको लागि चाहिँ मल उत्पादन गर्ने सोचले गर्दा, अनि दुधको बजार पनि राम्रो भएर गाई पनि 10-20 गाई पनि हाल्ने सोच छौँ, 2-3 सुरुवात गरिसकेको छौँ हामीले। अब त्यसरी नै अब भनौँ न, किनकि जग्गाको हिसाबले काठमाडौँको जग्गा अलिक महँगो छ, अब तरकारी उम्रिने ठाउँ घर उम्रिन थालिसकेको स्थिति छ, त्यो स्थितिमा चाहिँ ठिक छ तरकारीलाई अलिकति कम गरेर बरु अरू के छ त कम एरियामा कम चाहिँ मेन पावरमा के गर्न सकिन्छ भन्ने सोचले चाहिँ अब हामी बिस्तारै दुधको हिसाबमा चाहिँ गाई पालन अब अथवा चाहिँ मासुको हिसाबमा अथवा बाख्रा पालन त्यसमा पनि जाने सोचमा चाहिँ अगाडि बढिरहेका छौँ।
मैले बिचमा एउटा कुरो सोध्न छुट्याइछु तपाईँलाई, वरिपरि यत्र धेरै इँटाभट्टा छन्, ती इँटाभट्टाले एकदमै राम्रो पैसा तिरेर जग्गाहरू भाडामा लिइरहेको छ, तपाईँहरूले कसरी म्यानेज गर्नुहुन्छ? समस्या त छ होला नि होइन यो जग्गाको विषयमा पनि?
त्यसको पनि समस्या, जस्तो हामीले जग्गाहरू चाहिँ नि इँटाभट्टाले प्रयोग गरिरहेर छोडिसकेको अवस्था पनि छ जग्गाहरूको, त्यस्तो जग्गाहरूमा चाहिँ हामीलाई अलिक गाह्रो हुन्छ उत्पादन लिन सकिँदैन, त्यसको लागि मल बढाउनु पर्ने स्थितिहरू हुन्छ, त्यसको पनि गाह्रो छ। अब भट्टाको व्यवसाय आफ्नो ठाउँ छ, हाम्रो कृषिको व्यवसाय आफ्नो ठाउँ छ, अब कुनै पनि व्यवसायलाई हामीले अनाउनु मिल्दैन, नराम्रो भन्नु मिल्दैन। तैपनि तर एउटा सरकार, त्यसमा पनि सरकारकै कुरा आउँछ, किन हामी व्यक्तिले गरेर पहल गरेर हुने कुरा होइन, भट्टाहरू उद्योगहरू चाहिँ त्यस्तै ठाउँमा चाहिँ लगेर अलिकति, किन यो माटो भनेको राम्रो माटो हो, राम्रो माटोलाई चाहिँ इँटा बनाउने कि त्यसले त्यसबाट चाहिँ उत्पादन गरेर चाहिँ जनताको पेट पाल्ने भन्ने कुराहरू छ। त्यसको लागि चाहिँ इँटा पनि चाहिन्छ, किन मान्छेलाई बाँस का घाँस बाँस कपास सबै चाहिएपछि इँटा पनि घर बनाउनुको लागि आवश्यकता छ, त्यसलाई नराम्रो भन्नु मिल्दैन। तर त्यो पनि त्यस्तै क्षेत्रमा हुनु पऱ्यो, अलिकति एरिया छुट्याइदिनु पऱ्यो, जहाँ कृषि योग्य जमिन छ त्यसलाई चाहिँ कृषिमै चाहिँ उपयोग गर्नु पऱ्यो, र भट्टाको लागि चाहिँ त्यही स्थान चाहिँ छान्नु पऱ्यो गभर्मेन्टले चाहिँ।
भट्टाले कति पैसा तिर्छ, तपाईँले कति पैसा तिर्नुहुन्छ रोपनीको यता जग्गा?
हामीले चाहिँ यहाँ अहिले तत्काल चाहिँ रोपनीको 12,000 तिरेको छौँ प्रति वर्ष, र 10 वर्ष पुरानो सर्टमा जग्गा धनीसँग चाहिँ कागज गरेको छौँ। अब भट्टाको हिसाबमा चाहिँ सायद अब भट्टाले चाहिँ त्योभन्दा बेसी नै हालेको सुनिएको छ, अब हामीलाई जानकारी त छैन, तर होला सायद 15,000 माथि होला।
हामी अन्त्यतिर छौँ, तपाईँलाई मैले सोध्न छुटाएका कुरा र तपाईँलाई भन्न मन लागेको कुरा केही छ भने एकदम छोटकरी पनि राख्छ।
अब जसरी हामीले सुरुवात गरेको छौँ, त्यो यो सुन्नु भने सबै साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, सम्भावना छ जति पनि छ, तर बजारको पनि बजारको कुराले चाहिँ अलिकति गाह्रो होला, तर अब अहिले सबै ठाउँमा बाटो पुगिसकेको छ, हरेक छ, कम्युनिकेसन छ, मोबाइल छ, हरेक छ, कुनै पनि तरकारीको मूल्यदेखि बुझ्न सकिन्छ, कहाँ के भइरहेको छ भने जानकारी लिन सकिन्छ। तसर्थ सबैले चाहिँ के भन्न चाहन्छु भन्दाखेरि, सम्भावना धेरै छ, विदेशमा गएर चाहिँ पसिना बगाएर आफ्नो उमेर जवानी सकेर आउनुहुन्छ, के रितो हात फर्किने धेरै सम्भावना देखिएको छ मान्छेहरूको, गाह्रो पनि छ आफ्नो परिवारदेखि लिएर हरेक देश छोडेर जानुपर्छ, तर नेपालमै बसेर पनि के गरौँ भन्ने सम्भावना गरेको मान्छेसँग भने सिकेर अरूको मुक्ताको भने गरेकोले छ उसमा चाहिँ के अनुभव बटलेर गरौँ भने सम्भावना धेरै छ। त्यही भएर मैले के भन्न चाहन्छु भन्दाखेरि, यहीँ गरौँ, किन आफ्नो चाहिँ परिश्रम अन्त खेर पानी यहीँ गरौँ, यहाँ गरे पनि नहुने छैन, देशको स्थितिले अलिकति गाह्रो छ, तर बिस्तारै देश पनि बन्ने स्थिति छ र सम्भावना धेरै छ, यहीँ केही गरौँ, मिलेर गरौँ, आफूलाई थाहा नभएको कुरा अरूसँग लिउँ, अब आफूलाई थाहा भएको कुरा अरूलाई बाँडौँ, त्यसरी गऱ्यो भने चाहिँ सन्तुष्टि भएर एउटा नेपाली भएर बाँच्न सक्ने चाहिँ सम्भावना होइन कि यो विश्वास चाहिँ म चाहिँ यहाँ नेपालमै देख्छु।
हस्, एकदमै आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, व्यस्त हुनुहुन्छ हामीले बुझेका छौँ। कृषि रेडियोको यो समयमा आज मैले ग्रिन मिनरल्स एग्रोका सञ्चालक अरविन्द सुवेदीसँग कुराकानी गरेँ, उहाँ थानकोट निवासी हुनुहुन्छ, उहाँले दहचोकमा 250 रोपनीभन्दा बढी क्षेत्रफलमा अहिले व्यावसायिक रूपमा गोलबेडा खेती गरिरहनु भएको छ। कृषि क्षेत्रका सम्भावना र अवसरका बारेमा कुराकानी गरेँ, खास गरी कृषि रेडियो 101.5 मेगाहर्जले उत्पादन गरेको यो कार्यक्रम काठमाडौँबाट नेपालीको रेडियो 88.8 मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ। आजको यो समयबाट म उपेन्द्र अधिकारी बिदा हुन्छु, नमस्ते।